रंग सारी गुलाबी चुनरिया रे, रंग सारी गुलाबी चुनरिया रे।
आँसु थामिएपछि उसको शरीर अत्यन्त हलुको भयो, घाउबाट विष निस्केर सन्चो भए जस्तो। अनि उसलाई सम्झना भयो त्यस रातको घटना र यसको स्मृतिले नै ऊ एकपटक आनन्दले कापी। केही क्षण पहिले वितृष्णा र क्रोधले रन्किएर उसको शरीर काँपे जस्तै अहिले पनि त्यसरी नै काँप्यो। तर ठिक त्यसको विपरीत भावनाले क्रोधको स्थानमा ममता र वितृष्णाको स्थानमा भावाकर्षणले उसको मनमा अकारण सारा विश्वका प्रति सद्भावना जागृत भयो। उसले भने, सुन्दरताको के दोष? यदि दोष छ भने ममा पो छ। उनी त नितान्त निर्दोष छन् र आज हाम्रो जीवनमा पहिलोपटक उनी आग्रहका साथ म कहाँ आएका थिए। मैले नै उनलाई अकारण तिरस्कृत गरेर फर्काइदिएँ। हाम्रो नै जीवनमा प्रथमबार प्रेमको उदय हुन खोजेको थियो। त्यसको उषाकालमा मैले त्यसलाई बाधाले ढाकिदिएँ। प्रेम यसैलाई त भन्छन्, प्रेम जसलाई नपाएर हाम्रो दाम्पत्य जीवन निरर्थक र शून्य हुँदै गएको छ। उसले उठेर धोती फेरी, मुख छोपी र जीवनमा पहिलोपटक केश प्रसाधनमा उसको ध्यान गयो। कपालमा तेल लाएर कोर्दै पुलुमाले आफैलाई भनी, प्रेम, आज यो अनौठो भावना मेरो हृदयमा उम्रेको छ, प्रेम। उसले प्राङ्गण छेउको रक्तकरवीरको बोटबाट एउटा फूल टिपी र कपालमा गुसारेर ऊ स्फूर्तिका साथ सोमदत्तको कोठामा पसी। सोमदत्त क्लान्त भएर कुशासनमा बसेको थियो। यद्यपि उसको क्रोध शान्त भइसकेको थियो, तर उसकी पत्नीको विभत्सताको रूपले उसको तितो भएको मुख अझै मिठो भएको थिएन। ऊ मनमनै बराबर भनिरहेको थियो, किन नारीको शरीर कुनै चाहिँ त्यस्तो कुरूप विभत्स र विरक्तिकर र कुनै भने त्यस्तो सुन्दर, सुरुचिपूर्ण, कलात्मक र आकर्षण। सयौं पटक उसको आँखा अगाडि सुम्निमा आउँथे र ऊ भन्थ्यो, सुम्निमा किन त्यस्तै अनिन्द्य। त्यसै बेला पुलोमा आइपुगी किञ्चित सङ्कोच र क्षमायाचनाको कलिलो सङ्कोचका साथ र सोमदत्तसँग अप्ठ्यारो मान्दै टाँसिएर बसी। अनि सुस्तरी उसको हातलाई आफ्नो हातमा लिई सोमदत्तले हात ताने जस्तो गर्यो र अलिकति पर सर्दै भन्यो, यो के हो? पुलुमालाई अचानक विफलताको सुलले घोचे जस्तो भयो उसको हृदयमा। तर पनि उसले स्नेहका ठूल्ठूला आँखाले सोमदत्तलाई हेरी लज्जाले कुञ्चित थिएनन् क्षमायाचनाका ती नेत्र, बरु आग्रहले विस्फारित थिए। उसले साग्रह स्वरमा भनी, प्राणनाथ, क्षमा गर्नुहोस् मलाई। सोमदत्तले कठोर शुष्क स्वरमा भन्यो, यो के हो? तबसम्म पुलुमा पराभूत भइसकेकी थिए। सोमदत्तको त्यस्तो रुखको व्यवहारले उसको हृदयमा उम्रिँदै गएको लालसा सुक्दै गयो। ऊ केही पनि बोलिन। ओठलाई केही खुम्च्याएर व्यङ्ग्यपूर्ण स्वरमा सुन्दरताले भन्यो, आज यो कस्तो परिधान पुलोमा र यो कस्तो केश विन्यास? यो रातो फूल लाग्छ कुनै सुकेको वृक्षमा कसैले एउटा रक्तकरवीरको फूल घुसारिदिएको छ। अपमानको लज्जाले पुलोमा मानव भुइँमा गर्न लागि। उसलाई त्यस समय सबभन्दा बढी लज्जा त त्यो फूलले भएको थियो जसलाई उसले आफ्नो केशमा घुसारेकी थिए। उन्नत शिर भई सुन्दरतले आफ्नो आक्रमण यथावत नै राख्दै भन्यो, तिमी मर्यादा शून्य भएकी छौ, पाप भावना जागृत भएको छ तिम्रो वृद्ध शरीरमा पुलोमा, पाप। पुलोमाले हठात लज्जालाई त्याग्दै किञ्चित रोषपूर्ण स्वरमा भनी, प्रणय के पाप हो पति पत्नीका बीचमा? सुन्दरतले मलुवा दहबाट फर्केको रातको कुरा सम्झ्यो र त्यसपछिको आफ्नी पत्नीको बदलिँदै गएको आचरणलाई पनि। उसले ईर्ष्याको बाणीमा भन्यो, प्रणय, आज कहाँबाट आयो तिमीमा? कहाँबाट आयो शरीरलाई सिँगार्ने लालसा? यो फूल कपालमा सिउरिने लालसा के कारणले उत्पन्न भयो? कुन गुप्त अवाञ्छनीय कामनाले प्रेरित भएको छ तिम्रो प्रणय आज? पुलुमाले केवल यति मात्र भनी, हृदयहीन पुरुष, तिमी मेरा पतिका रूपमा मेरा शत्रु रहेछौ। हाय, सोमदत्तले आघातका उप बढी आघात गर्दै भन्यो, नारी तिम्रो अचेलको आचरणले तिमीमा पाशविक वृत्ति जागृत भएको छ भन्ने स्पष्ट पार्दछ। संयम र धैर्य त्यागेर कपालमा तेल लगाई रक्तकरबीर घुसार्दै तिमी उन्मादिनी जस्ती छटपटिरहेकी छौ। यो प्रणय होइन तिम्रो, मेरा प्रतिको आग्रह यो होइन, यो सतीत्व होइन, तिमी अनार्य बिल्लिनी जस्ती बर्बर भएकी छौ। ईर्ष्याको वशीभूत भएर सोमदत्त पत्नीको आग्रहलाई कुनै परपुरुष भिल्लाका प्रतिको आग्रह भनेर ठुक्राइरहेको थियो। यो कुरा ऊ स्पष्ट रूपबाट भन्न चाहँदैन थियो, त्यसकारण उसका कुरा त्यस समय हेतुहीन र अप्रासङ्गिक लाग्थे। उसले भन्यो, तिमी अनार्य भएकी छौ, आफ्नो वृत्तिमा, स्वभावमा, शरीरको चेष्टामा, सम्पूर्ण आर्य संस्कृति, शास्त्र, शिक्षा, धर्मादेश तिमीबाट लोप भएको छ। ईश्वरले तिमीलाई छाडिसकेका छन्, त्यागिसकेका छन्। पुलुमा अहिलेसम्म लज्जाले जर्जर भएर पुनः स्वाभाविक क्रोधमा आइसकेकी थिए। उसले भने, सोमदत्त, यो कस्तो तात्पर्यहीन, कस्तो असंलग्न कुरा बकिरहेका छौ तिमी, कहाँबाट आयो ईश्वरको तर्क, यहाँ ईश्वरको प्रश्न उभियो नै कसरी? सोमदत्तले भन्यो, हाम्रा आर्य ईश्वरले तिमीसँग विदा लिइसके, त्यसैले तिमी उन्मादिनी, असंयमी, अनार्य भिल्लिनी भएकी छौ। पुलुमाले चड्केर भनी, ईश्वर के हो? सुन्दरतले शास्त्रार्थमा विजित पण्डितको अन्तिम निर्णय सुनाए जस्तो गरी भन्यो, त्यही हो, तिम्रो यो प्रश्न नै प्रमाणित गर्छ कि तिमी ईश्वर शून्य भइसकेकी छौ। यतिका वर्षपछि, यत्रो अध्ययन र धर्मानुष्ठानको यत्रो लामो जीवनपछि अब मर्ने बेलामा के प्रमाण चाहियो र? पुलुमाले शास्त्रास्त्रको विचार गरेर होइन, केवल अनुभवको आधारमा झट्ट आफ्नो मनमा उब्जेको कुरा अनायास नै भनी, ईश्वर के हो? के त्यो हाम्रो मानव सम्भावना वा भनौँ हाम्रो क्षमताको कल्पित रूप मात्र होइन र? हाम्रो सम्भाव्यता र हाम्रो विकासशीलताको एउटा रूप मात्र होइन र ईश्वर? के हाम्रो सम्भाव्यताको विकास ईश्वर होइन, जसलाई हामी आफ्नो अज्ञानताले सीमाबन्धनमा पार्न खोज्छौँ? सुन्दरताले प्रश्न गर्यो, त्यसो भए के तिमी शास्त्रका विधि विधानलाई सीमाबन्धन भन्दछौ? त्यसो भए के तिमी हाम्रो शास्त्र लक्षित ईश्वरलाई अमान्य गर्छौ? पुलुमाले उत्तेजित भएर भने, अह, म ईश्वरलाई अमान्य गर्दिन, म त बरु त्यसलाई मात्र आफ्नो शरीरमा स्थापित भएको पाउँछु, म आफ्नो अन्धकामनामा अनुमोदित भएको। पुलुमालाई लाग्यो यो निरर्थको विवाद भइरहेछ। भावना शून्य एउटा सुकेको पुरुष रूपी मुढोको अगाडि उसका अनुभव सिक्त वाक्यहरू अर्थहीन छन्। ऊ जुरुक्क उठी, तर जाँदा जाँदै भनी, ईश्वर हाम्रा शत्रु होइनन्। ऊ आफ्नो कोठामा आएर थ्याच्छ बसी र मस्तकमा बिलौनाको हात राखेर भनी, ओहो, कस्ती मूर्ख म, र मेरा पतिको कस्तो वञ्चना, कस्तो धोका, केवल सत्य र निष्कपटता रहेछ त्यो महिमामय रात्रिको क्षण, अस्थायी घडीको अशेष आनन्द। यस प्रकार स्त्री र पुरुषको स्वाभाविक बलवती भावनाले प्रेरित भएर पतिपत्नी प्रेमको सन्धानमा एउटाले अर्कोलाई आग्रहसँग पछ्याउँथे, तर कस्तो निष्ठुरकी, एउटाको प्रेमको घडी अर्कोको वितृष्णाको क्षण हुन जान्थ्यो। प्रेमको पारस्परिक क्षण उनीहरूले सँगसँगै कहिले पनि भेटाएनन्। त्यस्तो प्रत्येक निष्फल साक्षात्कारपछि उनीहरू आपसमा झन्झन टाढा टाढा हुँदै गए। एक दिन दिउँसो निष्काम भावनाले कोठामा बसेको बेला पुलुमालाई नारीको सहज ज्ञानबाट लाग्यो कि ऊ गर्भवती भएको छ। अकारण नै आनन्द मान्दै उजुरुक्क उठी। सुखले पनि त्यस्तो बेचैन गराउन सक्छ भन्ने उसले सोच जानेकै थिएन। निष्प्रयोजन कोठामा डुल्न थाली। मनमा कुनै विचार थिएन, मानव मस्तिष्क शून्य थियो। त्यही विचारहीन आनन्दको महासागर टलपल गरिरहेको थियो। ऊ त्यसै फुरुङ्ग हुँदै कुटी बाहिरको प्राङ्गणमा आई। प्राङ्गण धेरै दिनदेखि लिपिएको थिएन। ठाउँ ठाउँमा दुबो र मोथे माटोको पाप्रो फोर्दै निस्किरहेका थिए। ऊ रमाइलो मान्दै गोगृहमा पुगी। आनन्दले खपिन सक्नु भएर उसले कपिलाको गर्दनमा अँगालो हाल्दै भनी, गोमाता, कपिला माता, अब त म पनि माता हुने भएँ। गाईले आङ सिरिङ सिरिङ गरी र गर्दन कन्याइदी भनेर अलिकति अघि गर्दन उचाली। पुलुमाले एकछिनसम्म कपिलासँग टाँसिएर उसको गलकम्बल सुमसुमाई, अनि उसले सोची, यो शुभ सम्वाद सोमदत्तलाई पनि सुनाउनुपर्छ। स्फूर्तिका साथ सोमदत्तको कोठातिर हिँडिरहेका उसका घोडा कोठासम्म पुग्दा नपुग्दै लज्जाले शिथिल हुँदै गए। सङ्कोचले शिर निहुराएर उडोकामा उभिरहे। उसलाई यति विघ्न लज्जा कहिले लागेको थिएन। मन भए हर्षले आन्दोलित थियो, नाचिरहेको थियो, तर मुखमा थियो लज्जाको रक्तिमा आफा। उसले आशा गरेकी थिए सोमदत्त आउलान्, उसलाई समाउलान् र उचाइ उनको स्पर्शले झन्झन गर्दै जानेछ। असहनीय लज्जाभाव थियो पुलोमामा। आनन्दको त्यत्रो उद्रेक नभएको भए सायद लज्जा पनि त्यस सीमामा पुग्ने थिएन। तर खोइ सुन्दरताले त कुनै उत्साह पनि देखाएन। एकछिनसम्म ठूलो आशा लिएर पुलोमा ढोकामा उभिरहे। केही बेरपछि सुन्दरताले अत्यन्त शुष्क बाणीमा प्रश्न गर्यो, किन त्यसरी उभिए कि? भित्र आउने मन भए आए हुन्छ, आऊ। पुलोमाको भर्खरैको उत्साह हठात लोप भयो। उसलाई लाग्यो लज्जा अस्वाभाविक र असामयिक रहेछ। लज्जा त प्रेमिकाप्रति प्रदर्शित गर्ने तत्त्व पो हो त। उसले युद्ध घोषणा गरे जस्तो चुनौतीको स्वरमा भनी, म गर्भवती भएँ। सुन्दरताले उस्तै निरस स्वरमा उत्तर दियो, बेस भयो, अब तिमी पुत्रको कामना गर जसले हाम्रो कुललाई तार्नेछ। पुलोमाले भनी, के त्यति नै हो तिमीले भन्ने आज? सुन्दरताले पनि दृढ भएर भन्यो, अरू के भन्ने त? जुन काम साधारण नारी सहजै गर्न सक्छन् त्यसलाई यतिका दिनसम्म पनि गर्न नसकेर यदि आज तिमी सफल नै भयो भने पनि कुन ठूलो कुरा भयो र? पुलोमाले उत्तेजित भएर भने, तिमीलाई पिण्ड दिने व्यक्ति चाहिएको थियो, त्यो मैले ढिलो चाँडो जे भए पनि दिने भएँ। तिमी माताको दृष्टिबाट यस घटनालाई विचार्न सक्दैनौ भने पनि कमसेकम पिताको दृष्टि त राख्न सक्थ्यौ। उत्तरमा सोमदत्त कुनै के भन्दै थियो त्यसलाई सुन्दै नसुनी पुलोमा फनफनिँदै आफ्नो कोठामा आई। सोमदत्तले तितो कुरा निले जस्तो गर्यो एकपटक र मनमा नै फतफतायो। पेटको सन्तानले निमित्तका लागि मात्र मेरो बिरह ग्रहण गरेको छ, नत्र भने त्यो हो कुन्नी कुन भिल्लको मानस सन्तान। पुलोमाले आफ्नो कोठामा आएर आहतको स्वरमा आफैलाई भनी, भिल्लको घरमा म भएकी भए कत्रो उत्सव रचिने थियो त्यहाँ, ढोलक वादन र नृत्यका साथ। धेरै दिनसम्म यस विषयलाई लिएर उनीहरूले मनमा नै आपसमा घृणा गरिरहे। पुलोमाले आफ्नो मर्मस्थलमा जस्तो व्यथादायी आघात पाएकी थिए उसले त्यसलाई बिर्सिन सकिन। उसलाई लाग्यो आफ्नो आनन्दको विह्वलतामा शुद्धि हराएर आफ्नो मर्म सोमदत्तको अगाडि उघारेकी थिए उसले। गर्भवती नारीले सुख सम्वाद सुनाउन भनेर पतिको द्वारमा लाजले गाडिँदै उभिएर त्यो उघारिएको मर्मस्थलमा सोमदत्तले निर्दयतापूर्वक कोराको प्रहार गर्यो। के पतिको त्यस्तो हृदयहीनता कुनै नारीले बिर्सिन सक्छ र? आफ्नो नारीत्वको अहमको त्यत्रो असम्मान के पुलोमा बिर्सिन सक्थे र? उता सोमदत्त पनि पुलोमाको त्यस दिनको आचरणलाई के बिर्सिन सक्थ्यो र? त्यस दिन आनन्द मग्न भएर किन पुलोमा उसको ढोकामा उभिएकी थिए? यो भन्नलाई कि तिम्रो लागि मैले पेट बोकिदिएकी छु। नारीमा व्यभिचार जनित त्यत्रो निर्लज्जता र त्यत्रो आनन्द सोमदत्तका लागि नितान्त अक्षम्य थियो। यदाकदा उनीहरूमा अस्पष्ट र परोक्ष रूपबाट घोचपेच हुने गर्थ्यो। एक दिन उनीहरूको वाद विवादले मर्यादाको सीमा उल्लङ्घन गर्यो। तृतीय प्रहरको अवकाशकाल थियो। सोमदत्त आफ्नो कोठामा एक्लै बसेर सोचिरहेको थियो। आजकल प्राय यसरी नै सोचमा मग्न रहने गर्थ्यो। उसको मन बराबर घाउलाई छुन पुग्ने औँला जस्तो पुलोमाको गर्भधारण गरेको कुरातिर पुग्थ्यो। ईर्ष्याको अग्निको कस्तो प्राणान्त आकर्षण कि सोमदत्त पुतली जस्तो बराबर त्यो अग्निशिखामा बल्न पुग्थ्यो। उसले सोच्यो, यतिका वर्षसम्म म पिता हुन असफल भएँ, मेरो अथक परिश्रम र प्रयासले पनि पुलोमा बन्ध्याको बन्ध्या नै रही। ममा कुनै त्यस्तो अनाकर्षण थियो कि पुलोमाको गर्व मेरो प्रति रुद्धको रुद्ध नै रह्यो? कुन त्यस्तो तत्त्व त्यस रात प्रकट हुन गयो उसको अन्तर्हृदयमा कि निर्बन्ध भएर ऊ उद्घाटित भएकी थिए र तत्क्षण आफ्नो गर्वमा वीर्य धारण गर्न समर्थ भई? कसरी तत्क्षण नै पुलोमा उर्वर हुन गई? क्रोध र ईर्ष्याले शिथिल भएर उसले स्वीकार गर्यो, म थिइनँ उसका लागि त्यस रात ऊ रमण गरिरहेकी थिए अरू कसैसँग त्यस बेला। एउटा सियरनका साथ उसले सम्झ्यो त्यस रातकी पुलोमाको दुर्दान्त चेष्टा। त्यस्तो उग्र प्रचण्ड रूप त उसले कहिले पनि देखाएकी थिइन पहिले। मर्माहत भएर ऊ फेरि करायो, म थिइनँ उसका लागि त्यस रात, आजसम्म पनि छैन उसको गर्भको पिता। ईर्ष्याको दाहाले छटपटाउँदै ऊ कोठाबाट बाहिर निस्क्यो। त्यसै बेला उसको दृष्टि एउटा वृक्षको आडमा बसेकी पुलोमामा पर्यो। ऊ एकाग्र चित्तले आफ्नो उक्सेको पेटलाई हेरिरहेकी थिए। धोतीलाई कटीभन्दा मुनि सारेर एकान्त खोजेर ऊ त्यहाँ पुगेकी थिए। हृदयमा उमङ्ग लिएर ऊ बिस्तारै बिस्तारै आफ्नो पेटलाई हातले मुसार्थे। मातृत्वको एकान्त चिन्तनबाट उत्पन्न भएको सुख सागरमा डुबेर उसले त्यस क्षण सम्पूर्ण संसारलाई बिर्सेकी थिए। उसको सन्तोषले दीप्त अनुहारलाई देखेर सोमदत्त क्रोधले दग्ध भयो। ईर्षाको पराकाष्ठामा पुगेर उभिएको सोमदत्तले त्यहीँबाट करायो, नारी तिमी कुन कुरामा त्यस्तो आनन्द विभोर छौ? म थिएँ त्यस रात, बुझ्यौ? तिमीसँग म थिएँ। ईर्ष्यामा भन्छन् मानिसको हत्यावृत्ति उत्पन्न हुन्छ, त्यही वृत्ति जागृत भएको थियो सोमदत्तमा। आफू दग्ध हुन्छु भन्ने पुलोमाको सुखलाई पनि भस्मीभूत पार्छु। पुलोमा आत्तिएर उठी तल सरेको धोतीलाई हत्तपत्त पेटमा टाँस्दै सोमदत्तले फालेको बाढी प्रहारले आहत भएर उचिच्चाए, कुन रात, कुन रात? सोमदत्तले उस्तै गरी चिच्याएर नै उत्तर दियो क्रोधमा, त्यही रात जुन रात तिमीलाई आफू विचार रच्छु भन्ने लागेको थियो, मै हुँ भिल्ल त्यस रातको दुर्मते। पुलोमाको मातृहृदय पनि दानवी भयो। उसलाई लाग्यो सोमदत्त उसको आजीवनको शत्रु हो, जो उसको मातृत्वको हत्याका लागि उद्यत भएर आएको छ। उसको पनि क्रोधको सीमा रहेन। उसले पनि कड्केर भनी, ब्राह्मण, बुझे बुझे मैले, हो तिमीले देखेछौ आफ्नै आँखाले कि तिम्री ब्राह्मणी कति पतिव्रता रहेछ, तर निर्दयी, आज तिमी मेरो त्यो सुखलाई पनि हर्न खोज्दैछौ, आफू त्यस रातको भिल्ल भए भनेर व्यभिचारको सुखको पनि ईर्ष्या गर्ने अधम पुरुष। यत्रो बाजाबाजपछि उनीहरूको सम्बन्धमा अरू बाँकी नै के रह्यो र? जब प्रकट बैरीको रूपमा उनीहरू त्यस दिन देखा परिसकेपछि त्यस दिनदेखि पति पत्नीको सम्बन्धको सानो सामाजिक तन्तु पनि जोडियो। उनीहरू एकदम एक्लै भए। पुलोमा पेटमा आफ्नो सन्तानलाई बढाउँदै र दिनभरि मनमा भिल्लको सम्झनाले कहिले आनन्दित र कहिले उदास हुँदै बस्न थाली। उसका सन्ध्यादि कार्य, धार्मिक कार्य सबै समाप्त भए। सोमदत्त पनि एक्लै कोठामा बसिरहन्थ्यो र कहिले कहिले उत्तरतिरको ओसारामा गएर माथिको पहाडलाई टोलाएर हेरिरहन्थ्यो। त्यहाँमाथि कहिले काहीँ धुवाँ आएको देख्यो भने ऊ मनमा नै सोच्थ्यो सुम्निमाको गाउँ हो त्यो। समय पुगेपछि पुलोमाले छोरो जन्माई। प्रारम्भमा सोमदत्तले छोरापति प्रटक्क चाख लिएन, तर पछि पछि जब ऊ बामे सर्दै पुलोमाको कोठाबाट उसको कोठामा आउँथ्यो, उसलाई आफ्नो छोराप्रति माया उब्जिँदै गयो। बामे सरेको बालकलाई उजुरुक्क बोक्थ्यो र भन्थ्यो, अन्ततः यो मेरै वीर्यको रचना हो, पुलोमा त मेरो वीर्य धारण गर्ने क्षेत्र मात्रै थिए, क्षेत्रपति त म हुँ। अनि ऊ बालकलाई छातीमा टाँस्थ्यो। तर ठिक त्यसै बेला जब जब ऊ छोरालाई माया गरेर बोक्दथ्यो, तब तब उसलाई सुम्निमाको सम्झना हुन्थ्यो र अनि ऊ भन्थ्यो, यो मेरो पुत्र सुम्निमाको मानस गर्भमा उम्रिएको हो। तर कहिले भने यस्तो विचारमा लिन रहन्थ्यो कि छोरो नजिकै आएको ऊ देखि सहन्नथ्यो। क्रोधले ऊ चिच्याउँदै भन्थ्यो, भाग यहाँबाट। चर्को डाको सुनेर बालक अत्तासिन्थ्यो र रुन थाल्थ्यो। पुलोमा आफ्नो कोठाबाट दुगुर्दै आउँथे र छोरालाई टिपेर हत्तपत्त आफ्नो कोठामा लैजान्थे, अनि बालकलाई आफ्नो स्तन दिएर थपथपाउँदै भन्थे, किन गएको उता, नजाने गर त्यता मेरो राजकुमार। मातृ स्नेहबाट आर्द्र भएर उसको स्तनबाट दूधको धारा बग्न थाल्थ्यो। ऊ एकहोरो मायाले छोरालाई धेरै बेर मुहाई खान्थे। सुन्दरता आफ्नो कोठामा एक्लै फतफत्याउँथ्यो, मेरो वीर्य नै भएर के भयो त, माताका लागि त यो पुत्र व्यभिचार बासनाको परिणाम हो, भिल्ल हो यसको मानस पिता। पुलोमा आफ्नो चुम्बनले छोराको सम्पूर्ण मुख भिजाएर भन्थे, पितृविहीन अभागी बालक। यस्तो क्षुब्ध घरमा बालक हुर्कँदै गयो। उसको दीक्षा शिक्षाको केही व्यवस्था भएन। उसलाई आफ्ना बाबुआमाको स्नेहको निश्चित आधार पनि थिएन। आमा अधिकांश अस्वाभाविक वात्सल्यको आधिक्यले उसलाई आफ्नो मायाले निसासिने जस्तो पारिदिन्थे। तर फेरि कहिलेकाहीँ ऊ पनि अकारण नै क्रोधले उसलाई पिट्न थाल्थे, भाग्यमानी भएको भए म कहाँ जन्मिन आउने थिइनस्। छोरालाई पुलोमाले निर्दयतापूर्वक पिटेको देख्दा सोमदत्त कोठैदेखि कराउँदै आउँथ्यो र भन्थ्यो, राक्षसी नारी, पतिको त तैँले सत्यानाश गरिस् गरिस्, कि अब पुत्रको पनि भक्षण गर्ने भइस्? छोरालाई आफ्नो कोठामा लगेर सोमदत्त उसको कपाल स्नेहपूर्वक मुसार्दथ्यो र भन्थ्यो, नजाऊ तिमी आमाको कोठामा, मेरै कोठामा बस्ने गर, र अब त अक्षर ज्ञान पनि गर्नुपर्छ तिमीले। अन्ड्योलमा परेको छोरो टुलु टुलु हेरिरहन्थ्यो। छोरो अलि ठूलो भएपछि ऊ गाई लिएर कोशी तटमा जान लाग्यो। ऊ दिनभरि त्यही गाई चराएर डुलिरहन्थ्यो। थाक्यो भने ऊ समी वृक्षको छायामा केही बेर विश्राम गर्थ्यो, आफ्नो लट्ठी रुखको फेदमा अडाएर। एक दिन त्यहाँ एउटी बालिका आएर उसले भनी, म सुम्निमाकी छोरी, तिमी नि? उसले भन्यो, म सोमदत्तको छोरो। त्यही एक दिनको परिचयले उनीहरू आपसमा आकर्षित हुँदै गए। सोमदत्तको छोराको लागि दिनभरिको सबभन्दा रमाइलो बेला त्यही नै हुन्थ्यो जब ऊ गाई चराउनको निम्ति नदी तट पुग्थ्यो। त्यही आइपुग्थे सुम्निमाकी छोरी पनि। दुवै सँगसँगै खेल्थे, कुद्थे र रमाइलो गर्थे। सुम्निमाकी छोरीको शरीरमा कुनै वस्त्र थिएन, ऊ सर्वाङ्ग नग्न रहन्थे र सोमदत्तको छोराले एउटा पातलो ठाडो लङ्गोटी मात्र लगाएको हुन्थ्यो। एक दिन सुम्निमाकी छोरीले भने, तिमी मेरो यावा। सोमदत्तले छोरो छक्क पर्यो र यो देखेर उसले भने, बुझेनौ, यावा भनेको साथी। सुनेर केटो रमायो। उसले खुसी मानेर भन्यो, त्यसो भए तिमी पनि मेरो यावा। बालुवामा बसेर अर्थहीन बाल लहडमा एउटाले अर्काको छातीमा औनाले छुँदै उनीहरू रटिरहे, तिमी मेरो यावा, तिमी पनि मेरो यावा। आफ्नो क्रीडाको नयाँ आविष्कारमा उनीहरू खुब रमाइरहेका थिए, हाँसिरहेका थिए। एकछिनपछि सुम्निमाकी छोरीले भनी, जाउँ यावा, अब कोसीमा नुहाउन जाउँ। उसको पछि पछि लाग्दै सोमदत्तको छोरो नदीमा पस्यो। उसले भनी, त्यो तिमीले लाएको टालो भिच्छ यावा, त्यसलाई फुकालेर पाखामा राख, अनि मात्रै पानीभित्र पस। घुँडासम्म पानीमा उभिएर सोमदत्तको छोराले भन्यो, बामाले देख्नुभयो भने रिसाउनुहुन्छ। सुम्निमाकी छोरीले चारैतिर हेरेर भनी, यहाँ कसले देख्छ र? सोमदत्तको छोराले एक छट्कामा कन्दनीबाट ठाडो कौपिन फुकाल्यो र तटको बालुवामा फाल्यो। उनीहरू धेरै बेरसम्म नुहाइरहे। साँझ पख राता राता आँखा पार्दै सोमदत्तको छोरो आश्रम फर्क्यो। त्यस दिन ऊ थाकेर लखतरान परेको थियो। आश्रम एक प्रकारले उजाडिँदै गइरहेको थियो। अब त्यहाँ यज्ञादी कार्य सम्पन्न हुन छाडिसकेको थियो। कोठीहरूका छाना धेरै कालदेखि मर्मत नभएकाले ठाउँ ठाउँमा चुइन्थे। आँगनमा झार उम्रेर जंगल भएको थियो। आश्रमको अगाडि र वरिपरि बस्न भनेर बनाएका चौताराहरूका ढुङ्गा एक एक गरी खस्दै थिए। छोरो पाएपछि केही दिन त पुलोमा उत्साहित भएकी थिए, तर उसको मन भने सन्तान उत्पन्न गर्ने प्रक्रियामा बिग्रियो। सुत्केरीमा उसको राम्रो स्याहार भएन, ऊ रोगी जस्तै हुँदै गई। उमेर छेपिएपछि गर्भधारण गरेकीले उसलाई आफ्नो जीवनको यावत रस दिएर छोरालाई पेटमा हुर्काउनु परेको थियो। शरीरबाट रित्तिएको पोषणको पूर्ति पछि हुन सकेन। छोरालाई जन्माउन साथ ऊ बुढी जस्ती भई र सानातिना रोगव्याधिले उसलाई छोप्न थाल्यो। ऊ धेरैजसो कोठामा बसेर बेथाली कराइरहन्थे। उसमा कुनै शारीरिक शक्ति बाँकी बचेन। दिन प्रतिदिन ऊ सुक्दै गई। रौता सोमदत्त पनि बुढो हुँदै गयो। उसमा पनि अब जाँगर थिएन। मानव अब ऊ जीवनको अन्तिम घडीको प्रतीक्षामा थियो। ऊ आफ्नो कोठाबाट बिरलै निस्कन्थ्यो। अलिअलि गर्दै ऊ कोशी तटसम्म पनि जान छाड्यो। एक दिन सोमदत्तको छोराले सुम्निमाकी छोरीलाई भन्यो, आमा बिरामी हुनुहुन्छ। उसले यो वाक्य भावशून्य भएर भनेको थियो, मानव कुनै परचक्रीको बिरामीको संवाद सुनाइरहेको छ आफ्नै आमालाई। स्वरमा लेस मात्र पनि चिन्ताको भाव थिएन। मानव आफ्नै आमाको रुग्णावस्थासँग उसको कुनै सम्बन्ध नै छैन। मानव उसकी आमा हुनु र नहुनुमा उसका लागि कुनै भिन्नता नै छैन। आफ्ना पिता र माताको विषाक्त सम्बन्धका बीच हुर्किएको बालकले भरपूर वात्सल्य पाउन सकेन कुनैबाट पनि। दुवैको झगडाको आफ्नो तर्कको पुष्टिका निम्ति चाहिने प्रमाणको रूपमा मात्र प्रयोग हुने गरिन्थ्यो ऊ, माताबाट पनि र पिताबाट पनि। त्यसकारण पुलुमाको निम्ति पनि आफ्नो छोरो परचक्री जस्तो थियो, को नौलो केटो जस्तो त्यो आश्रममा। उसले यो वाक्य भाव शून्य भएर भनेको थियो। भोलिपल्ट गाई चराउन उतटमा आएन। सुम्निमाकी छोरी केही बेरसम्म समयको छायामुनि उसलाई पर्खेर बसी, अनि बिस्तारो घोडा चलाउँदै डराई डराई ऊ आश्रमतिर लागि। आश्रमको ढोकामा आएर उसले सुस्तरी बोलाई, यावा। सोमदत्तको छोराले सुन्यो। उसले बाहिर आएर भन्यो, यावा, मेरी आमा मर्नुभयो। यो संवाद सुन्नासाथ सुम्निमाकी छोरी कुद्दै आफ्नो गाउँ आई र बाआमा बालाई आश्रममा पुलोमाको मृत्युको खबर सुनाई। उनीहरूले मर्मदका लागि गाउँबाट तल आश्रममा केही मानिसहरू पठाए। सोमदत्तको छोराले केही दिनसम्म शून्य मान्यो। सोमदत्त स्वयं बिरामी थियो, त्यसकारण छोरो के कसो गर्छ हेर्न पाएन। पुलुमाको मृत्युपछि त झन् उथला नै पर्यो, ओछ्यानबाट उठ्नै नसक्ने भयो। छोरो दिनभरि गाई चराउन जान्थ्यो, बेलुका फर्केर पिताको सेवा सुश्रुवा गर्थ्यो र दुध तताएर उसलाई खुवाउँथ्यो। कहिलेकाहीँ सुम्निमाकी छोरी खानेकुरा लिएर आउँथे र भन्थे, आमाले पठाएको तिमीलाई। सो सुन्दरताको छोरो भन्थ्यो, तिमीलाई खोइ नि, ऊ भन्थे, मेरो त पोलेको मासु छ, अर्कै पातमा ल्याएकी छु, आमाले भनेको तिमीले खानुहुन्न रे मासु, तिमी बाहुन हामी किराँती त्यसैले। एक दिन भेटाउने बित्तिकै सुम्निमाकी छोरीले सुन्दरताको छोरालाई सोधी, तिम्रो बालाई कस्तो छ? आमाले सोधी पठाएको। सुन्दरताको छोराले उत्तर दियो, असाध्यै बिरामी हुनुहुन्छ बा। साँच्चै भन्ने हो भने सुन्दरतालाई बाँच्ने आकाङ्क्षा थिएन। उसलाई लाग्थ्यो कि उसको सम्पूर्ण जीवन नै विफल भयो। ऊ त केवल मृगमरीचिकाका पछि पो जीवनभरि त आएछ। उसले जीवनभरि गरेको जप, पाठ, पूजा, तपस्या र मोक्ष प्राप्तिको प्रयत्न सित्तै हुन गएछ। पुत्र प्राप्ति पनि बेकार भयो। पुत्रसँग कुनै ममता र निकटताको सम्बन्ध नै रहन सकेन। ओछ्यानमा लडेर मृत्युको घडी गनिरहेको सोमदत्त सोच्थ्यो, सारा उपलब्धि खोइ उपलब्धि, र सोच्दा सोच्दै हरेस खाए जस्तो गरी ऊ लामो सास फेर्थ्यो। भोलिपल्ट सुम्निमा आश्रममा आई, उसकी छोरी पनि सँगै आएकी थिए। सोमदत्तको अवस्था देखेर सुम्निमाले असाध्य दुःख मान्दै भनी, मलाई किन खबर गरेनौ सोमदत्त? परिचित स्वर सुनेर सुन्दरताले आँखा उगार्यो। सुन्दरताको शिर नजिक निहुरेर उभिएकी थिए सुम्निमा। अब ऊ युवती थिइन, ढल्न लागेको उमेर थियो उसको। उसकी छोरी आमासँगै टाँसिएर उभिएकी थिए। केटीलाई देख्ने बित्तिकै सुन्दरतालाई कोशी तटमा सुम्निमालाई पहिलोपटक भेटेको सम्झना भयो। अहिलेकी यो छोरी ठिक पहिलेकी सुम्निमा जस्तै थिए र त्यस्तै काटकी। धमिलिँदै गएको चेतनामा सुन्दरता अतीतका स्पष्ट सम्झनामा सुस्तरी डुब्दै गयो। अतीतका कुनै कुनै क्षण धप्प बल्थे उसको स्मृतिमा र उसले आँखा चिम्लियो। उसलाई कुनै गहिरो स्थानमा प्रवेश गरे जस्तो हुँदै गयो। गहिरो गहिरो र झन गहिरो रिक्ततामा डुब्दैछ डुब्दैछ। अतीतको स्मृतिले गहिरो रिक्तताको त्यो प्रवेशलाई उसको मानसपटमा रमाइलो बनाइदिएको थियो। उसलाई लाग्यो ऊ भाँसिँदैछ अतीतको स्पष्ट लोकमा। उसले फुसफुसे स्वरमा आँखा चिम्लेको चिम्लेकै बोल्न खोज्यो, सुम्निमा सुम्निमाले उसको ओठ काँपेको देखेर शिर झुकाई। सोमदत्तको मुख नजिकै आफ्नो मुख लग्दै केही उच्च स्वरमा सोधी, के भनेको सोमदत्त? सोमदत्तको शरीरमा एउटा सानो हलचल आयो, मानव उसले सुम्निमाको स्वर सुन्यो चेतनाको अन्तर्तम तलमा। तर तत्कालै उसको शरीर निश्चल भयो। सुम्निमाकी छोरीले सोधी, के भयो आमा उनलाई, किन उनी नबोलेका? आफ्नो छोरीको हात समाउँदै सुम्निमा कोठा बाहिर आई अनि छोरीबाट आफ्नो आँखा जोगाएर उसले आँसु पुछी। तर तैपनि उसको आँखाबाट दुई थोपा आँसु भुइँमा खस्यो। यसरी सुन्दरताले आफ्नो दैनिक लीला समाप्त गर्यो। बाहिर आएर सुम्निमा थचक्क पिँढीमा बसेर छोरीलाई अराई, जा छोरी, गाउँबाट मान्छेहरू बोलाएर ल्या। अनि उसले सुन्दरताको छोरालाई आफूसँगै टाँस्दै भने, अब तिमी म कहाँ जाने, जान्छौ? उसले भन्यो, म यावासँग बस्छु। सुम्निमाले सोधी, को हो तिम्रो यावा? औँलाको सङ्केतले गाउँतिर कुद्दै गइरहेकी केटीलाई देखाएर भन्यो, ऊ त्यो हो मेरी यावा। उत्तरमा सुम्निमाले सुन्दरताको छोरालाई आफ्नो छातीमा टाँसी र स्नेहले उसको मुहाई खाई। सुन्दरताको दाह संस्कार समाप्त गरेपछि सुम्निमाले सुन्दरताको छोरालाई आफैसँग गाउँ लिएर गई। आश्रमका भाँडाकुँडा लुगाफाटा सबै बोकाएर उसले आफ्नो घरमा ल्याई र आश्रमको गाई पनि आफ्नो गोठमा हुली। आश्रमबाट ल्याएका सबै चिज वस्तुलाई एक एक गरी केलाएर हेरी सुम्निमाले। लङ्गौटी, धोती, कमण्डलु, मुजको डोरी, पीरा, कुशासन, अनि भने यी सब चिज बीचको गाउँमा के काम? तर उसले सुन्दरताको छोरालाई सोधी, तिमी राख्छौ बाबुको चिना यी सबै सामान? छोरालाई बाबुका प्रति कुनै प्रकारको स्नेह भावना थिएन। त्यसो हुँदा उसले बाबुको सम्झनाका लागि कुनै वस्तु राख्ने आवश्यकता देखेन। मृत पिताका ती सबै वस्तुहरू उसका लागि नितान्त आवश्यक थिए। उसले भन्यो, नाइ राख्दिन म। बाबामाको सम्झौटो स्वरूप कुनै एक वस्तु राखिहाल्छ कि भनी फेरि सुम्निमाले केटालाई सोद्धा उसले किञ्चित घबराएको शर्मा मान्यो। मलाई डर लाग्छ यी यहाँ र सुम्निमाकी छोरी नजिक टाँसियो, यसरी आश्रम बिरानो भयो। किराती गाउँमा आएपछि केही दिनसम्म त सोमदत्तको छोरो आत्तिए र सुम्निमाकी छोरीलाई एकछिन पनि छोड्दैन थियो। पछि पछि ऊ सुम्निमासँग पनि लस्दै गयो र उसको छोरीले भनेको सिको गरी सुम्निमालाई आमा भन्न लाग्यो। ती दुवै केटाकेटी हुर्किँदै गए। नौलो ठाउँमा सोमदत्तको छोरो एक दिन एकछिन पनि सुम्निमाकी छोरीलाई नछाडेर झन्झन पछ्याउन थाल्यो र झन्झन टाँसिँदै गयो। सुम्निमाकी छोरी पनि उसलाई पाएर दङ्ग पर्दै गाउँका परपराका नयाँ नयाँ ठाउँमा घुमाउँदै लान्थे। गाउँका केटाकेटीसँग उसको परिचय गराउँदा ऊ अभिमानले मक्ख पर्थे र भन्थे, बुझ्यौ यो मेरो यावा हो, तलको आश्रमको बाहुनको छोरो। सुम्निमाको छोरो लाज मानेर उभिरहन्थ्यो अनि सुम्निमाकी छोरी उसको हात समाएर भन्थे, लजाऊ वनमा फूल टिप्न। कहिलेकाहीँ सुम्निमाको छोरो भन्थ्यो, तल कोशी किनारमा नजाने आवा। उसको आग्रहले सुम्निमाकी छोरी उसँगै तटमा आउँथे। त्यहाँ कहिले बालुवामा लडीबुडी खेलेर गरेर खेल्थे, कहिले पानीमा पौडिएर र पानी छापाछाप गरेर दिनभरि रमाइलो गर्थे। कहिले कहिले भने सुम्निमाको छोरो समीको रुखको फेदमा पिठ्यौँ अडाई त्यसै टोलाएर बसिरहन्थ्यो। सुम्निमाकी छोरी ऊ नजिकै आउँथे, उसलाई टोलाएर बसेको देखेर सोध्थे, के भयो आवा, किन यसरी बसेको? सुम्निमाको छोरो झस्किएर उठ्थ्यो र भन्थ्यो, हिँड त आवा, एकचोटि आश्रम हेर्न जाउँ। सुम्निमाकी छोरी भन्थे, अब त्यहाँ के छ र जाने? तैपनि केटो ढिपी गर्थ्यो र उनीहरू आश्रम जान्थे। एक दिन आश्रम पुगेपछि सोमदत्तको छोराले भन्यो, गोठ र घर त लडेछ हेर। सुम्निमाकी छोरीले भने, मलाई डर लाग्छ शून्य घरमा। आश्रमका ढल्न लागेका कुटीबाट कहिलेकाहीँ स्याल निस्कन्थे। सुम्निमाकी छोरी डराउँदै भाग्थे, सोमदत्तको छोरो पनि डराएर केटीको पछि पछि दगुर्थ्यो। कुद्दै कोशी तटमा आएर उनीहरू थामिन्थे। बेतोडसँग दुग्रिरहेका हुँदा उनीहरूको दम फुल्थ्यो र सुम्निमाकी छोरी स्वाँ स्वाँ गर्दै भन्थे, किन तिमीलाई आश्रम गइरहन मन लाग्छ? सोमदत्तको छोरोले उत्तर दिन्थ्यो, मलाई पनि त्यहाँ जान डर लाग्छ यावा। तर फेरि पनि उसैको जिद्दीले उनीहरू गाउँबाट तल झर्थे र कोशीको किनारमा दिनभरि रमाइलो गरेपछि डराई डराई आश्रम जाने गर्थे। कहिले चाहिँ तर्सेर आश्रमको ढोकाबाटै फर्किन्थे गाउँतिर। एक दिन छोरीले सुम्निमालाई भनी, हेर न आमा, मेरो याबा कहिलेकाहीँ त्यसै टोलाएर बस्छ, मसँग खेल्दा पनि खेल्दैन। सुम्निमाले छोरीलाई सम्झाई, तेरो याबा बाहुनको छोरो हो, उसका बा ठूला तपस्वी बाहुन थिए, त्यसो हुनाले उसको मनमा नानावली कुरा खेलिरहँदो हो, त्यसैले टोलाउँदो हो। छोरीले भनी, त्यसो भए मेरो याबा मलाई माया गर्दैन त? छोरीको निनाहरू मुख देखेर सुम्निमाले भने, किन त्यसो भन्छेस छोरी? ऊ तँलाई माया गर्दैन र माया गर्ने भएको भए ऊ किन आश्रम गइरहन्छ त? मलाई चाहिँ डर लाग्छ त्यहाँ। सुम्निमाले भने, बाबुआमा नभएको छोरालाई कहिलेकाहीँ बाबुआमाको सम्झना पनि त हुँदो हो नि। सुम्निमाकी छोरी उठेर बाहिर आई र सुम्निमाको छोरालाई खोज्दै हिँडी। ऊ एउटा ठूलो ढुङ्गामा बसेर आकाशतिर हेरिरहेको थियो। सुम्निमाकी छोरी उसको जिउसँग टाँसिएर त्यही ढुङ्गामा बसी र सुम्निमाको छोराले मायालु स्वरमा भन्यो, याबा हेर त कति रमाइलो छ। सुम्निमाकी छोरीले भने, के रमाइलो छ यावा? सुम्निमाको छोराले भन्यो, हावा। सुम्निमाकी छोरी खेतका छोडेर हाँसी। उसले भने, हावा पनि रमाइलो हुन्छ र कहीँ यावा? मलाई त तिमी रमाइला छौ, हावा छुन सकिन, तिमीलाई त हेर म छुन पनि सक्छु। सुम्निमाको छोरासँग अझै टाँसिएर नजिकै टाँसिएर सुम्निमाकी छोरीले उसको कम्बरलाई आफ्नो हातले भेरी। सुम्निमाको छोराले पनि सुम्निमाकी छोरीको काँधलाई आफ्नो हातले भेर्यो, तर दुवैले केही पनि बोलेनन्, केही बोल्नै सकेनन्। एकछिनपछि सुम्निमाकी छोरीले सोधी, यावा तिमीलाई आफ्नो आमा बाबुको सम्झना हुन्छ अघि, त्यसैले तिमी दुःख मान्दछौ, त्यसैले तिमीलाई यहाँ रमाइलो लाग्दैन होइन? ऊ केही बोलेन। सुम्निमाकी छोरीको गला भरिए जस्तो भयो। उसले रुला जस्तो गरेर भने, यहाँ सबैजना तिमीलाई माया गर्छन्, यो घर तिम्रो हो, मेरी आमा तिम्री पनि त आमा हो नि, म पनि त तिम्री नै हो नि। कहिलेकाहीँ सुम्निमालाई पनि चिन्ता हुन्थ्यो। उसकी छोरी र सोमदत्तको छोरो अब केटाकेटी थिएनन्, केही दिनमा अब पूर्ण युवावस्थामा पुग्छन् उनीहरू। अब उनीहरूको के हुने हो भन्ने दुश्चिन्ता हुन्थ्यो सुम्निमालाई। उनीहरू दुवै आपसमा माया गर्छन् भन्ने सुम्निमालाई थाहा थियो र त्यसकारण उसले आफ्नो मनमा यी दुवैलाई पति पत्नीको रूपमा देख्न थालिसकेकी थिए। तर कहिलेकाहीँ उसलाई दुश्चिन्ता हुन्थ्यो, बाहुनको छोरो र किराती केटीको सम्बन्धको परिणाम कस्तो पो हुने हो कुन्नी? उनीहरू अर्कै खालका मानिस हुन्, हामी अर्कै खालका। सोमदत्तको छोरो किराती समाजमा हुर्केकै भए पनि के भयो र उसको रगत त आर्य ब्राह्मणको नै छ। कहिलेकाहीँ सुम्निमाकी छोरी पनि उसको व्यवहार देखेर आमा कहाँ आएर घबडाउँदै भन्थे, हेर न आमा, कहिलेकाहीँ ऊ मसँग बोल्दा पनि बोल्दैन, मनमा कुनै के कुरा गुनिरहन्छ, सोध्यो भने भन्छ त्यसै बसिरहेको यावा, ऊ तल हेर त आश्रमको सिमलको रुख ढलेछ देख्दिनौ, त्यही भ हेरेर बसिरहेको, हेर न आमा यस्तै कुरा गर्छ कहिलेकाहीँ ऊ, रुख ढल्यो भनेर शून्यतिर किन टोलाएको होला। सुम्निमा पनि अब धेरै पटक सोमदत्तलाई सम्झिरहन्थे र उसको सम्झनामा धेरै बेरसम्म ऊ बसिरहन्थे। अब त ऊ आफू पनि बुढी हुँदै गएकी छे, कति बाँच्ने हो र अब यो केटाकेटीको पो के हुने हो? छोरीले सुख दुःख के पाउने हो बाहुनको छोराका साथ जीवनमा? सोमदत्तको छोरो र सुम्निमाकी छोरीका बीच एउटाले अर्काको कुरा नबुझ्ने घडी बराबर आइरहे तापनि दुवैको आपसमा अत्यन्त प्रेम थियो। उनीहरू सुस्तर युवावस्थामा पादार्पण गर्दै गए। उमेरका साथसाथ जति जति प्रेम बढ्दै गयो उति उति उनीहरूको व्यवहारमा असजिलोपन थपिँदै गयो। उनीहरूको कोठा छुट्टियो। गाउँभन्दा बाहिर घुम्न गएका बखत जतिसुकै स्वच्छन्द भएर हिँड्दै गरे तापनि गाउँ पुग्न साथ उनीहरूले आपसमा समाएको हात फुस्काएर अलग अलग ठाउँ बस्थे। एउटाले अर्कोलाई बोलाउँदा पनि मधुरो स्वरमा भन्थे यावा। उनीहरूले आफूलाई दुलहा दुलाई भनेर रोजिसकेका छन् भन्ने गाउँलेका मनमा समेत परिसकेको थियो। एक दिन उनीहरू सधैँको जस्तो गाउँभन्दा बाहिर जङ्गलतिर आएका थिए। डुल्दा डुल्दै लहरमा उनीहरू तल कोशी तटतिर झरे। तर तल आएर उनीहरूको पहिलेको जस्तो रमाइलो गरेनन्। न बालुवामा लडेबुडी गरे, न पौडी खेल्न कोशी नदीभित्र नै बसे। पहिलेको जस्तो लहरमा आएर गीत पनि गाएनन्। केही नबोलेर केही नगरेर उनीहरू चुपचाप समयको वृक्षमुनि धेरै बेरसम्म त्यसै बसिरहे। प्रेमले पारेको असाध्य भारी घडी थियो त्यो। सुन्दरताको छोराले धोद्रो स्वरमा भन्यो, सुकेको घाँटीलाई थुक निलाएर भिजाउँदै, यावा म तिमीलाई प्रेम गर्छु। सुम्निमाकी छोरी बोल्नै सकिन। यत्रो एकान्तमा पनि उसलाई लाग्यो एउटा नयाँ लज्जाले किचिन लागेकी छे। उसले सोमदत्तको छोराको अनुहारलाई पनि हेर्न सकिन। सोमदत्तको छोराले आफ्नो काँपिरहेको हातले उसको निहुरिएको मुखलाई उठायो। उसले आँखा चिम्लिदिए। सोमदत्तको छोराले उसलाई आलिङ्गनमा बेरेर उसको मुखबाट चुम्बन लियो। अनि मात्रै सुम्निमाकी छोरी बिउजेकी जस्ती भई उसले पनि बलपूर्वक सोमदत्तको छोरालाई समाती कोसीको कलकल ध्वनिको मधुर स्वरमा प्रेममा एउटै डल्लो भएको उनीहरूको शरीरलाई समयको घना छायाले छोपेर राखिदियो। उनीहरूलाई भने त्यस घडीको पटक्कै सम्झना भएन। बेलुका घर फर्केर आउँदा उनीहरू आनन्दले रमाइरहेका थिए। तर तैपनि बोल्ने कुरा केही नभएकोले निशब्द थिए। हातेमालो गरेर उनीहरू घरसम्म आए। सोमदत्तको छोराले सुम्निमाकी छोरीको हातबाट आफ्नो हात छुटाएर ऊ घरको यागनमा ठिङ्ग उभियो। सुम्निमाकी छोरीले मसिनो प्रेम गदगद स्वरमा भनी यावा। अनि पिँढीमा उक्लेर आफ्नै आमाको कोठामा कोठाको ढोका छेउमा गएर उभिए। ऊ लाजले भुत्तुक भएकी थिए। उसको मुखबाट केवल आमा भन्ने एउटा छोटो शब्द निस्क्यो, सित्कार गरे जस्तो स्वर। त्योभन्दा बढ्ता ऊ केही पनि बोल्न सकिन। त्यसपछि उसले एउटा गोडालाई अर्कोले टेकेर शिर निउराई र औँलो टेक्दै त्यहीँ उभिरही। छोरीको यो लज्जाताकार अवस्था देखेर सुनिमाले सबै कुरा बुझी। प्रत्येक युवतीको त्यस्तो एउटा घडी आउँछ जीवनमा। बुझेर पनि आमाले सोधी के भयो छोरी। छोरीले उत्तर दिइन। सुनिमाले फेरि सोधी ऊ कहाँ छ नि। सुम्निमाकी छोरीले त्यही लज्जायुक्त अवस्थामा तल आँगनमा उभिएको सोमदत्तको छोरालाई आँखाको संकेत गरेर देखाई। ऊ पनि लाजमान्दै ढोकामा आई उभियो। सुम्निमा कोठाबाट बाहिर आई र दुवैको शिरमा हात राखेर भनी तिमीहरू सुखी भए। अनि छोरीलाई सम्बोधन गरेर भनी छोरी, आज तैँले जसलाई दुलहा मानेर रोजेकी छेस् त्यो बाहुनको छोरो हो। उसको रगत अर्कै छ। कुन्ने केमा उसको मन लाग्छ। उनीहरू हावाका प्राणी हुन्। हावामा धाइरहन खोज्ने उनीहरूलाई यो जीवनको पूर्णताले सन्तोष हुँदैन। त्यसको शून्यताले उनीहरू आकर्षित हुन्छन्। त्यसो हुनाले उनीहरूलाई शून्यतालाई खोज्दै नानावली तपस्या गरी हिँड्छन्। भोगविलास र आफ्नो शरीरसम्मलाई समेत त्याग्न उनीहरू बेर मान्दैनन्। र तेरो रगत चाहिँ अर्कै छ। त किराँतीकी छोरी होस्, हामी किराँती माटोका प्राणी हौ। माटोसँग हाम्रो प्रेम छ। जीवनमा रमाइलो र त्यसलाई भोग गर्नमा नै हामी निमग्न रहन्छौँ। यसको अभावलाई हामी देख्दैनौँ। हाम्रा लागि हाम्रो शरीर नै सबभन्दा प्यारो वस्तु छ। हामीहरूलाई बाहुनहरू धागो चुँडिएको चङ्गा जस्तो लाग्छ र उनीहरूलाई चाहिँ हामी माटाका गणेउला जस्ता लाग्दा हौ। अनि फेरि सुन्दरताको छोरातिर फर्केर सुम्निमाले भने छोरा, तिम्रा बा ठूला तपस्वी पुरुष थिए। भन्थे आत्माको चिन्तनै सबभन्दा ठूलो कुरा हो। तिमी उनैका सन्तान हौ। आज तिमीले एउटी किराँती छोरीलाई आफ्नी पत्नी बनायो। उसको किराँती स्वभाव चञ्चल छ। ऊ आफ्नो शरीर बाहेक अरू केही कुरो पनि चिन्दिन। तिम्रो उडाइमा कुन्नी कति टाढासम्म ऊ जान सक्ली। तर यदि उसको जाति परम्परालाई बुझ्यौ र उसले हिँडिराखेको बाटोलाई पनि देख्यौ भने मेरी छोरीलाई तिमी राम्ररी बुझ्न सक्नेछौ। छोरीले पनि तिम्रो कुरा बुझेर आफ्नो बाटोलाई केही छाड्न तयार हुनुपर्छ। त्यस्तै तिमीले पनि सम्झौता गर्ने प्रयत्न गर्नुपर्छ। आफ्नो बाटोलाई केही छाड्न तयार भएर तिमीहरूको भलो होस्। तिमीहरूका सन्तान सम्झौताको बाटो झिक्न सक्ने हुन्। यति भनेर सुम्निमा कोठाभित्र पसी। सुन्दरताको छोराले आफ्नो बधुलाई सन्ध्याको अन्धकारमा हात समाउँदै आफ्नो कोठाभित्र लिएर आयो। त्यसको केही समयपछि सुम्निमा मरी। मर्नुभन्दा पहिले उसले आफ्नो नातिलाई हेर्न पाई। तल आश्रमका कुटीहरू एक एक गर्दै लडे। त्यहाँ फेरि जङ्गल उब्रिन लाग्यो। सुन्दरताको छोरो र उसकी पत्नी पनि छिप्पिँदै गए। उनीहरूका धेरै सन्तान भए। बुढो हुन्जेलसम्म पनि गाउँको दक्षिणतिर ठूलो ढुङ्गामा बसेर सुन्दरताको छोरो तलको जङ्गललाई हेरिरहन्थ्यो र आफ्ना छोराछोरीलाई भन्थ्यो, ऊ त्यहाँ तिमीहरूका जीवाको आश्रम थियो। उनीहरू सोध्थे, कहाँनिर बा? दक्षिणको जङ्गलतिर औँलो देखाएर ऊ भन्थ्यो, ऊ त्यहाँ। सुन्दरताको छोरो र सुम्निमाकी छोरीको मृत्यु भएपछि उनीहरूका सन्तानले आश्रमको थलोलाई चटक्कै बिर्सँदै गए। आश्रमको स्थललाई पनि जङ्गलले ढकमक्क ढाक्यो। त्यहाँ कुनै कालमा आश्रम थियो भन्ने चिन्हसम्म पनि रहेन। भिल्लहरू शिकारका लागि त्यता आउँदा कहिलेकाहीँ कुनै एउटा ढुङ्गालाई देखाएर भन्ने गर्थे। प्राचीन कालको एउटा आश्रमको अवशेष हो यो, जो किरातीहरूमा जनश्रुति मात्र बाँकी रह्यो कि उनीहरूको जातिको एउटा शाखा पछि रावा खोलातर्फ लाग्यो। को एउटा पुर्खा आश्रमवासी बाहुन थियो रे। प्रकृतिलाई कोतरेर आफ्नो स्थान बनाउन खोज्ने एउटा ब्राह्मणको थलोलाई प्रकृतिले फेरि आफ्नो पारेर लियो। भन्छन् त्यही ठाउँमा त्रेतायुगमा विश्वामित्रको पनि त्यस्तै अवस्था भएको थियो अरे। किरातीहरूको जातीय रक्तधारामा एउटा ब्राह्मणले आफ्नो रक्त पनि मिसाएको थियो। त्यस जातीय रक्तको महासमुद्रमा एउटा थोपाको कुनै अस्तित्व रहेन। कोशीको अबाध गति प्रकृतिको विराट शान्तिलाई चिर्दै बगिरह्यो। सदाको जस्तो वन र आकाशको निरवतामा लोप भयो सोमदत्तको आश्रम।